الله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وقدمنا إلى ما عملوا من عمل فجعلناه هباء منثورا. أصحاب الجنة يومئذ خير مستقر وأحسن مقيلا. ويوم تشقق السماء بالغمام ونزل الملائكة تنزيلا إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. لیکچر شروع کرنے سے پہلے ایک دو ایڈمنسٹریٹو اناؤنسمنٹس. ایک تو یہ کہ کل کی جو ریکارڈنگ ہے وہ زوم کے کچھ ٹیکنیکل ایشوز چل رہے ہیں، اس کی وجہ سے ابھی تک پروسیس نہیں ہوئی ہے، بلکہ ہو گئی ہے شاید. ہدایت اللہ صاحب آپ نے بھیج دی میرے خیال میں، فائنلی نہیں بھیجی، شاید نہیں، ابھی تک نہیں آئی ہے ریکارڈنگ. تو زوم کے کچھ ایشوز چل رہے ہیں، جیسا آپ کو پتہ ہی ہوگا کہ پوری دنیا اس وقت آن لائن مٹیریل استعمال کر رہی ہے، پلیٹ فارم استعمال کر رہی ہے، تو بہت زیادہ لوڈ ہے ان لوگوں کے اوپر، تو وہ ایشوز جو ہے وہ آتے رہتے ہیں. اچھا آپ نے بھیج دیے جزاک اللہ. تو دوسری چیز یہ کہ کل جو زکوٰۃ کا ایک ورک شاپ ہے انشاءاللہ، تو اس کا میسج ہے، امید ہے کہ سب نے پڑھ لیا ہوگا. تو کل ہم لوگ آدھا گھنٹہ پہلے یہ کلاس شروع کریں گے، ابھی تو 1:30 بجے سعودی عرب کا ٹائم ہوتا ہے، لیکن کل انشاءاللہ 1 بجے یعنی آدھا گھنٹہ ارلیئر. تو وہ ایک پریزنٹیشن تو خیر نہیں ہوگی، لیکن لیکچر ہی ہوگا، تھوڑی بہت اس میں مٹیریل شاید وہ آپ کے ساتھ جو شیئر کیا گیا ہے اس کو ایز اے ریفرنس کے وہ استعمال کریں گے. تو اس کے بارے میں آپ کسی کو بھی بتا سکتے ہیں، کیونکہ یہ صرف براڈ کاسٹ لنک کے اوپر ہوگا، زوم کی کلاس روم میں نہیں ہے. جی کر سکتے ہیں، اپنا آپ کی مرضی ہے، جیسے آپ سیلف ریکارڈنگ کرنا چاہیں اپنا. تو ویسے یہ آج کی جو کلاس ہے یہ لوکلی بھی یہ ریکارڈ کریں گے، ٹھیک ہے؟ تو امید ہے کہ لوکل ریکارڈنگ کے اندر کوئی ایشو نہیں ہوگا. وہ جو زوم کلاؤڈ پہ ریکارڈنگ ہوتی ہے اس میں ایشو ہے. تو اچھا، تو اب ہم معارف و مسائل پڑھنے شروع کرتے ہیں انہی آیات کے، آیت نمبر 23 سے لے کے 31 تک، جس کے ہم نے ترجمہ اور خلاصہ تفسیر پچھلے چند دنوں سے ہم اس کو ڈسکس کر رہے تھے. تو معارف و مسائل میں حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ ان آیات کے تحت لکھتے ہیں کہ جو اللہ تعالیٰ فرما رہے ہیں نا کہ جب یہ کافروں کے اعمال ہمارے پاس لائے جائیں گے اور ہم ان کی طرف متوجہ ہوں گے، تو ہم ان کے تمام اعمال کو ہباء منثورہ بنا دیں گے، بکھری ہوئی ڈسٹ بنا دیں گے. اصحاب الجنتی، جو جنت والے لوگ ہوں گے تو وہ قیامت کے دن وہ بہترین ٹھکانے میں ہوں گے. تو اس کے تحت لکھتے ہیں کہ خیر و مستقر و احسن و مقیلا. تو مستقر، مستقل جائے قیام کو کہا جاتا ہے، جیسے کہ آپ کو بتایا تھا کہ بیس یا اسٹیشن کے لیے مستقر کا لفظ استعمال ہوتا ہے. اور مقیل قیلولہ سے مشتق ہے، دوپہر کو آرام کرنے کی جگہ کو مقیل کہتے ہیں. قیلولہ، امید ہے کہ پتا ہوگا کہ جو دوپہر کا کھانا کھانے کے بعد جو تھوڑی دیر کے لیے آرام کیا جاتا ہے تو اس کو قیلولہ کہا جاتا ہے، اور یہ سنت ہے، یہ بھی سنا ہوگا سب نے، ٹھیک ہے؟ تو یہ جو دوپہر کے کھانے کے بعد کا آرام ہے، تو آج کے دور کے اندر یہ تقریباً ختم ہو گیا ہے، کیونکہ یعنی کارپوریٹ ورلڈ کے اندر جو آپ آفس میں جا کے کام کرتے ہیں تو وہاں پہ قیلولہ کا کوئی سسٹم نہیں ہوتا کہ آپ لنچ کے بعد جو ہے وہ آرام کے لیے کوئی جگہ دی جائے گی. اگرچہ کہ سنا ہے کہ جاپان یا اس طرح کے کوئی ایک دو ملک ہیں جہاں پر کہ انہوں نے باقاعدہ قیلولہ کا انتظام کیا ہوا ہوتا ہے آفیسز کے اندر، لوگ تھوڑی دیر کے لیے باقاعدہ لیٹتے ہیں، سو جاتے ہیں اور پھر وہ اٹھ بھی جاتے ہیں تھوڑی دیر میں. تو یہ کچھ لوگ نا اس کا بالکل ہی انکار بھی کر دیتے ہیں کہ نہیں نہیں ایسی کوئی سنت ہی نہیں ہے، یا ایسے کوئی جو ہے ایسے کوئی فائدہ ہی نہیں ہوتا، کوئی ضرورت ہی نہیں ہے اس کی. تو بھائی ایک اور اسٹڈی میں نے ریسنٹلی پڑھی تھی کہ جو انسان کی جو ایک باڈی کیپیسٹی ہوتی ہے نا کام کرنے کی، تو وہ اس کے کچھ گھنٹے ہوتے ہیں کہ اتنے گھنٹوں کے اندر وہ میکسیمم یعنی پرفارم کر سکتا ہے، और उसके बाद जो होती है ना, उसकी जो बॉडी एनर्जी होती है ना, वो नीचे जानी शुरू हो जाती है। तो स्टडी ये थी कि दफ्तर के अंदर लेते हैं कि भाई इतने लोगों ने ऐसे किया ऐसे किया, तो ये तो स्टडी नहीं कर सकते एक वक्त में, लेकिन ये कुछ हजार लोगों को जो है स्टडी करते हैं कि उनकी क्या हैबिट्स थी, उनके साथ क्या मामला हुए। ठीक है, तो इन्होंने जब एक इस तरह का एक सैंपल लेकर के स्टडी किया जो तो रिसर्चर्स थे, तो उन्होंने ये कहा कि जो दफ्तरों के अंदर मिस्टेक्स होती है ना, डिसीजन मेकिंग में मिस्टेक्स हो रही हैं, कोई इस किस्म के एरर्स जो वो जो लोग कर जाते हैं, तो ये एरर्स जो है ना वो सबसे ज्यादा 2 बजे का जो टाइम होता है ना, 2 PM, तो 2 बजे से लेके 3 बजे अराउंड, यही यही कुछ मेरे ख्याल में उसमें लिखा हुआ था कि ये जो टाइम पीरियड होता है ना, इसमें लोग सबसे ज्यादा मिस्टेक्स करते हैं दफ्तरों के अंदर। ठीक है, तो अब ये उसकी जो उन्होंने कंक्लूजन ये ड्रॉ किया था कि भाई जो लोग यानी 7 बजे से काम करना शुरू करते हैं ना, अब 7 बजे से हर कोई हर किसी का दफ्तर तो नहीं खुल जाता, लेकिन 7 बजे से कम से कम लोग जो है ना वो अपने घरों से निकल जाते हैं। ठीक है, न्यूयॉर्क जैसे शहर के अंदर और जो इस तरह के मेट्रोपॉलिटन सिटीज होते हैं, बड़े बड़े सिटीज, तो इनमें अगर 9 बजे भी दफ्तर लगता है ना, तो 2 घंटा पहले घर से निकलना जरूरी है। कुछ लोग तो 2-2 घंटा ट्रेन के अंदर सफर करके दफ्तर पहुंचते हैं, और 2 घंटा फिर ट्रेन में सफर करके दफ्तर से वापस घर पहुंचते हैं, यानी उनका डेली जो कम्यूट है अपने दफ्तर आने जाने की, वो 4 घंटा सिर्फ कम्यूटिंग के अंदर गुजर जाता है। ठीक है ना, तो यूरोप अमेरिका में भी ऐसी सिटीज हैं, और मैंने सुना है कि इवन इंडिया के अंदर कलकत्ता टाइप की जो सिटीज हैं, बॉम्बे जो है ना, वहां पर भी ये यही होता है, और कराची के अंदर भी हमारे कुछ जानने वाले हैं, वो भी माशाल्लाह 2-2 घंटे जो है वो बसों में, वहाँ पे वो जो है ट्रेन का सिस्टम नहीं है, लेकिन बसों के अंदर सफर कर करके जो है पहुंचते हैं, या गाड़ी के अंदर बैठे हुए हैं तो बस वो ट्रैफिक जैम है, और 1.5 घंटा 2 घंटा इस तरह से जो है वो करके पहुंचते हैं। तो बहरहाल जो दिन का आगाज करना पड़ जाता है इन लोगों को, तो वो 7 बजे से करना पड़ता है, और वापसी पे जो है वो भी बहुत देर हो जाती है, तो बंदे की क्लॉक जो होती है ना वो 7 बजे से वो बेसिकली टिक करनी शुरू कर देती है, और जब तक 2-3 बजते हैं ना, तो उस वक्त तक ना उसकी बस हो जाती है बेसिकली। ठीक है ना, उसकी यानी आसाब जवाब देने शुरू हो जाते हैं, तो अब उसकी जो है वो मेंटल कैपेसिटी वैसे नहीं काम कर रही होती है, मेंटल फैकल्टीज के जैसे कि पहले काम कर रही थी। अब जाहिर है पर उसकी वजह से अभी यानी मिस्टेक्स होनी शुरू हो जाती है। ठीक है, तो इंसान को जो है वो नींद की जरूरत पड़ती है, ये हमारी एक बॉडी क्लॉक है कि इस बॉडी क्लॉक में एक सर्टेन जब टाइम बीच हो जाता है ना, तो वी नीड टू स्लीप, सोना हमारे लिए जरूरी है, लेटना हमारे लिए जरूरी है। ठीक है ना, ये अल्लाह ताला ने सिस्टम बनाया है इसका, तो जब अब आप इस सिस्टम को फॉलो नहीं करते हैं ना, तो बजाहिर ऐसा लगता है कि जी काम तो चल रहा है, राइट, सारा कुछ सारी दुनिया चली तो रही है बगैर कहलूले के, राइट, लेकिन ऐसा नहीं होता, चल नहीं रही होती, चल तो वो किसी तरह से रेंग रेंग करके या लंगड़ा लंगड़ा करके चल तो रही होती है, लेकिन भाई उसकी वजह से जो इश्यूज क्रिएट हो रहे होते हैं, ठीक है ना, काम का हर्ज हो रहा होता है, इंसान की सेहत का हर्ज हो रहा होता है, राइट, सेहत हमारी खराब हो रही है, तो हमें इसका अंदाजा ही नहीं कि जी कैसे कैसे जो है वो हमारे सेहत के ऊपर इसके नेगेटिव असरात होते हैं। ठीक है, जब आप खाना खाते हैं, दोपहर का खाना खाते हैं, तो खाना खाने के बाद अगर आप अपनी बॉडी को कुछ रेस्ट ना दें, तो उसकी वजह से क्या क्या हॉर्मोन्स ट्रिगर होते हैं, क्या जो है वो बाइल्स जो है ऊपर नीचे होते हैं, ये हमें तो पता नहीं लगता ना इस सारी चीजों का, हमें तो उस वक्त पता लगता है कि जब मामला जो है वो हमारा कोई बहुत मेजर किस्म का कोई खराब हो जाता है, और फिर जब हम जो है भागे भागे डॉक्टर के पास जाते हैं, क्लिनिक में जाते हैं, फिर वो हमारा BP चेक करते हैं, फिर वो हमारा कोलेस्ट्रॉल चेक करते हैं, फिर हमारे जो है वो शुगर चेक करते हैं, तो पता चलता है कि पता नहीं कहाँ से कहाँ पहुंच चुका था सब कुछ, राइट, और हमें यानी बहुत बाद में पता चलता है, मैंने इट्स ऑलरेडी टू लेट। ठीक है, तो यानी कैलूरा जो है वो यानी जिन लोगों ने बात को समझा है, तो वो फिर जानते हैं कि आज की इसके बगैर जो है वो नुकसान ही नुकसान है। बहरहाल कोशिश करनी चाहिए कि अगर किसी भी तरीके से मुमकिन हो ना, तो अपने आप को ओवर स्ट्रेस करने की बजाय जो है वो आराम को भी यानी शामिल किया जाए। ओवर स्ट्रेस करना जो है वो बजाहिर तो बहुत अच्छा लगता है, ठीक है ना, बहुत अपने आप को थका देना, ये यानी एक अंदाज से ये अच्छा लगता है कि भाई बड़ा काम अचीव कर रहे हैं और बहुत फायदा हो रहा है इससे, लेकिन ओवरऑल जो हमारी एक प्रोडक्टिविटी होती है ना, वो एक्चुअली नीचे जा रही होती है। ठीक है ना, जब अपने आप को हम ओवर स्ट्रेच कर रहे होते हैं, ठीक है, तो
ये इसका हमें अंदाजा नहीं होता ना, तो इसी वजह से ये भी एक उसी तरह का मामला है कि जिसके अंदर के हमें एक्सपर्ट्स के ओपिनियन की और एक्सपर्ट्स की मॉनिटरिंग की जरूरत पड़ती है, हम खुद से अपने बारे में सही फैसले नहीं कर पा रहे होते हैं। बहरहाल तो कैलूला से ये लफ्ज मुश्तक है। दोपहर को आराम करने की जगह को मकील कहते हैं। इस जगह मकील का जिक्र खुसूसियत से शायद इसलिए भी हुआ है कि एक हदीस में आया है कि कयामत के रोज अत्ताला निस्फुन नहार के वक्त सारी मखलूकात के हिसाब किताब से फारिग हो जाएंगे और दोपहर के सोने के वक्त अहले जन्नत जन्नत में पहुंच जाएंगे और अहले जहन्नुम जहन्नुम में पहुंच जाएंगे। ठीक है, यानी एक हदीस से ये भी थोड़ा अंदाजा होता है कि गोया कि ये जो दिन है ना, ये 1000 साल लंबा दिन है, 5000 साल लंबा दिन है। ठीक है, बहुत लंबा दिन है, लेकिन इस दिन के भी जो है ना वो यानी एक हिस्से के अंदर जो है वो सारा का सारा हिसाब किताब मुकम्मल हो जाएगा। ठीक है, अब इसका मतलब ये नहीं है कि ये बस जितना टाइम जो है वो यानी सुबह से लेकर दोपहर तक इस दुनिया के अंदर होता है तो वही टाइम फ्रेम जो है वो उस दुनिया के अंदर भी होगा। नहीं, ये दो अलग अलग दुनियाएं हैं और दुनिया बदल जाने से टाइम फ्रेम भी बदल जाता है। बहुत आसानी से आज के दौर में उसको समझा जा सकता है कि भाई अर्थ के अंदर, राइट, जिस प्लैनेट अर्थ के अंदर हम रहते हैं तो यहाँ पर जो दिन होता है वो 24 आवर्स हमारे हिसाब से, तो हमने क्लॉक वगैरह बनाई भी है तो 24 आवर्स का दिन होता है। ठीक है, और साल जो होता है वो 365 डेज का साल होता है, क्योंकि अर्थ की जो जो रोटेशन है और रेवोल्यूशन जो होती है सन के गिर्द, उसकी बुनियाद पर ये सारे डिटरमिन होते हैं। लेकिन आप प्लैनेट मार्स में चले जाएं तो वहां पर दिन एक अलग ड्यूरेशन का होता है और साल जो है वो 365 से कई गुना ज्यादा बड़ा साल होता है, और जितना आप दूर चले जाएं उतने बड़े साल होते चले जाएंगे। ठीक है ना, तो लोकेशन के बदल जाने से जो है ना वो ये सारी चीजें भी बदल जाती है। तो जाहिर है कि कयामत की लोकेशन जो है वो तो एक बिल्कुल डिफरेंट लोकेशन होगी, तो वो पता नहीं कौन से वाले प्लैनेट पे यानी क्या कहाँ पे ये सारा मामला हो रहा होगा, ये सब तो एग्जैक्टली तफसीलात हमें नहीं पता ना। तशक्कक़ुस समाउ बिलग़मामी, इस आयत के बारे में लिखते हैं कि आई अनिल ग़मामी। ठीक है, यानी बिलग़मामी में जो बा है ये बा बमानी अन है। ठीक है, तो बा एक हर्फ है, हर्फ जर कहते हैं इसको ग्रामर के अंदर, और अन भी एक हर्फ जर है। ठीक है, दोनों के अलग अलग मानी होते हैं, लेकिन कभी अरबी जुबान के अंदर एक लफ्ज जो है वो किसी दूसरे लफ्ज के मानी में भी इस्तेमाल होता है, और उसके बहुत सारे एग्जाम्पल्स अरबी जुबान में, कुरान में, हदीस में मौजूद हैं। तो यहाँ पे बिल गमामी की तफसीर जो है ना वो अनिल गमामी है, तमाम से इसका तर्जुमा बनेगा। तो ये तफसीर कुर्तुबी के अंदर जो मुफसर हैं उन्होंने इस बात को लिखा, मानी ये है कि आसमान शक होकर उसमें से एक रकीक बादल उतरेगा जिसमें फरिश्ते होंगे। ठीक है, यानी एक ऐसा रकीक जो है वो जैसे यानी लिक्विड टाइप का जो मादा होता है ना, तो उसके लिए रकीक का लफ्ज इस्तेमाल होता है, यानी एक सॉर्ट ऑफ ट्रांसपेरेंट टाइप की चीज होगी, कोई बादल होगा कि जिसके थ्रू आपको नजर भी आ रहा होगा। ठीक है, यानी वो बादल भी आपको नजर आ रहा हो कि हाँ भी ये बादल नुमा कोई चीज है, लेकिन दुनिया में जो बादल होते हैं तो उनके थ्रू आपको उमूमी तौर पर नजर नहीं आ रहा होता, बल्कि अच्छे खासे डेंस बादल होते हैं ये दुनिया के, लेकिन वो ऐसा नहीं होगा बल्कि उसके थ्रू जो है ना वो आपको नजर आ रहा होगा, तो आपको उसके अंदर फरिश्ते नजर आ रहे होंगे। ठीक है, ये अबर, अबर का लफ्ज बादल के लिए इस्तेमाल होता है, बेशकले साइबान आसमान से आएगा, साइबान छत को कहते हैं। ठीक है, तो ये एक छत की नुमा चीज होगी जो कि आसमान से यानी ऊपर की तरफ से जो है वो नीचे उतरेगा, और इसमें हक ताला की तजल्ली होगी, यानी हक ताला इसके अंदर मौजूद नहीं होंगे बल्कि हक ताला ने, अल्लाह ताला ने अपनी एक तजल्ली इसके अंदर रखी होगी। तजल्ली क्या होगी हमें नहीं मालूम, ये कोई नूर की कोई शक्ल होगी, कोई इसके अंदर जैसे कि स्पार्कल टाइप की कोई चीज, या तजल्ली से मुराद बस वही होता है कि जैसे कि नूर जो है ना वो मारा जाए गोया के, जैसे जैसे कि हम बारिश के दिनों के अंदर ना जो बिजली कड़कती है। ठीक है, तो उसके लिए शायद आप तजल्ली का लफ्ज इस्तेमाल कर सकें। ठीक है, मतलब उस तरह की कोई चीज गालिबन तजल्ली होती है। ठीक है, तो उस बादल के अंदर अल्लाह ताला की तजल्ली होगी और उसके गर्दागिर्द मलाइका होंगे। ये हिसाब शुरू होने का वक्त होगा और उस वक्त आसमान का फटना सिर्फ खुलने के तौर पर होगा, ये वो फटना नहीं होगा जो पहली मर्तबा नफ़खे सूर के वक्त आसमान जमीन को फिना करने के लिए होगा। ठीक है, क्योंकि ये दो अलग अलग वक्त हैं। एक वक्त है जबकि पहली बार सूर फूकी जाएगी, नफ़खे ओला जिसको कहते हैं, ठीक है ना, जब हम यानी इंसान दुनिया में रहते होंगे और दुनिया के निज़ाम एज यूजुअल चल रहा होगा और इस्राफील अलैहिस्सलाम को अल्लाह ताला हुक्म दे देंगे कि अब आप सूर फूक दें। ठीक है, तो इस्राफील अलैहिस्सलाम के हाथ में एक हॉर्न, एक सींग टाइप की कोई चीज है, ठीक है ना, तो उस और सींग जो है वो भी ऐसी कोई स्ट्रेट जैसे कोई कोन होता है उस तरह की वो हॉर्न नहीं है, बल्कि वो बकायदा घूमा हुआ लाइक उसके अंदर जो है वो ट्विस्ट है पूरे के पूरे, ठीक है, यानी राउंड्स है, सर्कुलर टाइप की वो हॉर्न है, एक कोने से जो है वो बारीक है जो कि मुंह की तरफ लगाया जाता है और वो वहां से आगे फैलता है तक कि दूसरा एंड जो है वो उसका बहुत बड़ा होता है। ठीक है, जैसे आप पुराने जमाने का जो लाउड स्पीकर होता है, हाँ ट्रम्पेट का उसके लिए इस्तेमाल किया जाता है, लेकिन पुराने जमाने के जैसे लाउड स्पीकर होते हैं ना वो उस शक्ल के होते हैं। ठीक है, तो उसके अंदर जब वो सूर फूकना शुरू करेंगे ना तो एक तरफ से वो मुंह लगा करके उसको उसके अंदर फूंक मार रहे होंगे, ठीक है, और दूसरी तरफ से जो है ना वो फूंक जो है वो एक आवाज की फॉर्म में निकल रही होगी, जैसे कि ट्रम्पेट से या किसी हॉर्न से निकलती है, लाउडस्पीकर से निकलती है दूसरी तरफ से। ये आवाज जो है ये पहले हल्की आवाज होगी, ठीक है, और सब इसको सुनना शुरू करेंगे और बड़ी अजीब सी आवाज होगी कि किसी को समझ में नहीं आएगा कि ये आवाज कहाँ से आ रही है। लोग हैरान होकर के इधर उधर देखेंगे और इस आवाज को कि सोर्स को मालूम करने की कोशिश करेंगे, लेकिन किसी को समझ में नहीं आएगा। आहिस्ता आहिस्ता ये आवाज बढ़नी शुरू हो जाएगी और जैसे जैसे बढ़ेगी वैसे वैसे इंसानों को बेचैनी शुरू हो जाएगी, मखलूकात को, जितनी भी मखलूक है सबको बेचैनी शुरू हो जाएगी और ये इवेंचुअली इतनी बड़ी बढ़ जाएगी कि जैसे सर होता है ना आपका, यानी सर के अंदर जो है वो आवाज बजनी शुरू हो जाती है और एक दर्द सा शुरू हो जाता है, इस तरह की कैफियत शुरू होगी और ये बढ़ते बढ़ते एक ऐसा पॉइंट आएगा कि जिसके अंदर फिर चीजें जो है ना वो फटनी शुरू हो जाएंगी। ठीक है, इसके वो हमारे जो शेख हैं हज़रत मौलाना पीर ज़ुल्फ़िकार अहमद नक़शबंदी रहमतुल्लाह, एक दो साल पहले रमजान मुबारक में, बल्कि पिछले ही साल की बात है ना, सूरह वाक़िया की तफ़सीर में वो क्या था इंजीनियर साहब, क्या टर्म बताई थी हज़रत ने, ज़हन से एकदम निकल गई, फ्रीक्वेंसी, हर चीज की अपनी एक लोकल फ्रीक्वेंसी होती है और एक क्या क्या था, याद है किसी को, जो साउंड होती है, हाँ रेजोनेंट, नेचुरल फ्रीक्वेंसी और रेजोनेंस फ्रीक्वेंसी, राइट, जिसको रेजोनेंस कहते हैं। हाँ, हर जो अल्लाह ताला ने हर चीज जो बनाई है ना, हर फिजिकल बॉडी की अपनी एक फ्रीक्वेंसी होती है, ठीक है ना, हमारे अंदर जो है ना, क्या है हमारे अंदर, एटम्स हैं, ठीक है ना, सेल है, सेल के अंदर जो है वो एटम्स हैं, एटम्स के अंदर क्या होते हैं, न्यूट्रॉन्स होते हैं, प्रोटॉन्स होते हैं, इलेक्ट्रॉन्स होते हैं, ठीक है ना, तो ये सारी चीजें जो है ना, ये हर एटम के अंदर पूरी एक दुनिया आबाद होती है, हर एटम के अंदर जो चीजें होती है ना वो बाकायदा मूव कर रही होती है, ठीक है ना, तो जो जो चीजें हिल रही होती हैं, मूव कर रही होती हैं, तो उनकी उनकी वजह से उस एक फ्रीक्वेंसी होती है, उसकी मूवमेंट की फ्रीक्वेंसी होती है, ठीक है, तो इस वजह से हर बॉडी की अपनी एक नेचुरल फ्रीक्वेंसी होती है, हर बॉडी की, ठीक है, और बाहर से कोई जो साउंड वगैरह आ रही है, ठीक है ना, तो उसकी भी एक फ्रीक्वेंसी होती है, जब बाहर से आने वाली वाली साउंड की फ्रीक्वेंसी किसी बॉडी की नेचुरल फ्रीक्वेंसी से मैच कर जाती है तो इसको रेजोनेंस इफेक्ट कहते हैं, जब ये मैच कर जाती है ना तो इसको रेजोनेंस इफेक्ट कहते हैं, और ये रेजोनेंस जब रीच हो जाती है तो उस वक्त वो चीज कि जिसकी के नेचुरल फ्रीक्वेंसी मैच हो गई है ना, अब ये चीज जो होती है ना फट जाती है, ब्लास्ट हो जाती है ये चीज, ठीक है, तो हजरत ने बताया था कि जो जो फैक्ट्रीज होती है ना, उन फैक्ट्रीज के अंदर ये बात बहुत इसका ख्याल रखना पड़ता है कि जो मशीनरी होती है उसकी नेचुरल फ्रीक्वेंसी जो है ना वो रेजोनेंस लेवल तक ना पहुंच जाए, अगर पहुंच जाएगी तो वो मशीन फट जाएगी। ठीक है, तो बजाहिर ऐसे ही लगता है कि सूर्य की जो फ्रीक्वेंसी है वो हर चीज की नेचुरल फ्रीक्वेंसी से जैसे जैसे मैच करती रहेगी, करनी शुरू हो जाएगी ना, जैसे जैसे मैच करेगी वैसे वैसे वो चीजें जो है वो फटना शुरू हो जाएंगी, हत्ता के पहाड़ भी फटना शुरू हो जाएंगे, इंसानों के पूरे की पूरी बॉडी जो है ना वो फटना शुरू हो जाएगी, हर चीज फटना शुरू हो जाएगी। तो इस तरीके से जो कुछ यानी फिजिकली मौजूद है तो वो सारा का सारा जो है वो ब्लास्ट हो जाएगा और टुकड़े टुकड़ों में तब्दील में टूट जाएगा। ठीक है ना, यानी वतकून अलजिबालु कल अहल अलमनफूश, अल्लाह ताला ने कुरान के अंदर सिर्फ जिबाल का तस्करा करके हमें ये समझा दिया कि अगर जिबाल जैसे मजबूत तरीन जो 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 चीजें हम समझते हैं राइट, अगर वो कल अहल अलमनफूश राइट धुनी हुई रूई की मानन जो है वो बिखर जाएंगे तो फिर बाकी चीजें जो है वो उनको तुम खुद समझ लो। अल्लाह ताला एक एक चीज का नाम लेकर के नहीं बताते हैं कुरान के अंदर, वरना पर कुरान कितना बड़ा हो जाता, कितना लंबा हो जाता, कोई हिफ्ज नहीं कर पाता फिर उस कुरान को, पढ़ ही नहीं पाते कभी हम इस कुरान को। तो अल्लाह ताला ना एक दो चीजें की मिसालें देकर के फिर बाकी चीजें हमारी अकल पे छोड़ देते हैं कि आप इनकी बाकी बातों को तुम खुद ही इम्प्लाई कर लो इसकी बुनियाद पर। ठीक है, तो ये जो आसमान का फटना होगा ये यानी जो इस दुनिया के अंदर आसमान से जो बात मुराद ली जाती है, आसमान दुनिया यानी जितने ये प्लैनेट्स हैं, स्टार्स हैं, जो कुछ अर्थ के अंदर मौजूद है ये सब कुछ जो फट जाएगा ना, तो ये तो होगा नफ्ताए ऊला के वक्त। ठीक है, लेकिन वहां पर जो फटने की के जिक्र की जा रही है ना कि तशक्कक़ अस्समा बिल ग़मामी, तो ये फटना ऐसा फटना नहीं होगा बल्कि वैसे ये जो होगा वो बज़ाहिर ऐसा लगता है कि उस चिरने की शक्ल में होगा जो कि आपको वो टेंट की मिसाल दे करके बताया था दो क्लास पहले। तो इस वक्त फिर आसमान जमीन को फिना, अच्छा ये वो फटना नहीं होगा जो पहली मरतबा नफ़्ख़े सूर के वक्त आसमान जमीन को फिना करने के लिए होगा, क्योंकि ये नुज़ूल ग़माम जिसका जिक्र आयत में है नफ़्ख़े सानिया के बाद है। ठीक है, नफ़्ख़े सानिया जब अल्लाह ताला हर चीज को फिना कर देंगे पहले सूर के बाद हर चीज फिना हो जाएगी, हत्ता के कुछ रिवायात से पता लगता है कि इवन फरिश्ते भी मर जाएंगे। ठीक है, यानी इसराफील अलैहिस्सलाम को भी अल्लाह ताला मौत दे देंगे, जिब्राइल अलैहिस्सलाम भी मर जाएंगे और यानी इज़राइल अलैहिस्सलाम जो कि खुद मौत के फरिश्ते हैं वो भी मर जाएंगे, कुछ भी नहीं बचेगा। ठीक है ना, और उस वक्त पर अल्लाह ताला अकेले होंगे और फरमाएंगे अल-मुल्क यौमइज़िन अल-हक, नहीं लिल्ला क्या है वो क्या था वो कुरान की आयत है कि लिल्लाहिल वाहिद अल कहार, जिसका जवाब अल्लाह ताला खुद फरमाएंगे। तो उस वक्त सिर्फ अल्लाह ताला की जात होगी और उस वो बहुत एक लंबा अरसा होगा और उस लंबे अरसे के गुजर जाने के बाद फिर अल्लाह ताला जो है ना वो इसराफील अलैहिस्सलाम को दोबारा से जिंदा करेंगे और फिर उनको हुक्म देंगे कि अब तुम दोबारा लिमन अल मुल्क लियौम जी जज़ाकुमुल्लाह। तो फिर इसराफील अलैहिस्सलाम जो है वो सूर फूकेंगे और ये नफ़्ख़े सानिया होगी, इससे जो है ना वो फिर सारे के सारे चीजें जो है वो दोबारा से बिल्ड होनी शुरू हो जाएंगी जिन जिन के लिए अल्लाह ताला का हुक्म होगा रीबिल्ड होने का। तो इंसानों के जिस्म जो है वो दोबारा से बिल्ड होना शुरू हो जाएंगे और उनके अंदर फिर रूह भी वापस आ जाएगी और वो फिर सारे के सारे खड़े हो जाएंगे इस मैदान हशर के अंदर और फिर यहाँ पर ये सारे फिर सिलसिले शुरू होंगे। तो उस दिन में फिर मजीद क्या होगा, यकूरु या लैतनी लम अत्तखिज़ फुलानन खलीला। ठीक है कि ये आयत एक खास वाकये में नाजिल हुई है मगर हुक्म आम है। वाकया ये हुआ था कि जिस वाकये के बाद ये आयत नाजिल हुई थी वो ये वाकया था कि उकबा इब्ने अबी मुईद मक्का मुकरमा के मुशरिक सरदारों में से था, उसकी आदत थी कि जब किसी सफर से वापस आता तो शहर के मुअज्ज़ज़ लोगों की दावत किया करता था और अक्सर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से भी मिला करता था। ठीक है, क्योंकि वो एक इस तरह का मुआशरा था जिसमें लोग एक दूसरे से मिला करते थे, ठीक है, ये यानी जिस तरह से कि एक नॉर्मल एक ह्यूमन सोसाइटी होती है ऐसी थी, जो लोग आते थे बाहर से, दावत करते थे, हर एक को इन्वाइट करते थे, ठीक है, मिलना जुलना होता था, रिश्तेदारियां होती थी, दोस्तियां होती थी, इस तरह से एक नॉर्मल ह्यूमन मुआशरे के तौर पर वो लोग भी रहते थे, ठीक है। तो नबी अलैहिस्सलाम से भी मिला करता था, हालांकि एक काफिर था। एक मरतबा हस्ब आदत उसने मुअज्जिन शहर की दावत की और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी बुलाया। जब उसने आप सल्लल्लाहु अलैहि वसल्लम के सामने खाना रखा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं तुम्हारा खाना उस वक्त तक नहीं खा सकता जब तक तुम इसकी गवाही ना दो कि अल्लाह ताला एक है, उसका कोई शरीक इबादत में नहीं है, और ये कि मैं अल्लाह ताला का रसूल हूं। ठीक है, देखिए इसका मतलब ये नहीं था कि काफिर के घर आप खाना खा नहीं सकते, ये नहीं मकसद था कि मैं तुम्हारा खाना जिस नहीं खा सकता क्योंकि तुम तो काफिर हो और मैं मुसलमान हूं, तुम्हारा खाना जो है वो नजस है, राइट, या हराम खाना है, इस वजह से मैं नहीं खा सकता, ये नहीं था। ठीक है, उस वक्त एक तो ये कि यानी जरूरी तो नहीं है कि गोश्त उसने रखा हुआ हो तो गोश्त जो है वो जबिया तरीके से नहीं स्लॉटर हुआ था, इस वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम ने मना कर दिया। भाई और भी तो चीज़ें हो सकती हैं खाने की, बहुत सारी चीज़ें होती हैं गोश्त के अलावा भी, ठीक है ना। और दूसरा ये कि वो जो उस वक्त जो है वो जबिया के अहकाम भी अगर नहीं आए थे, ठीक है, तो ये सारा मसला नहीं था कि जी जबिया नहीं है, हलाल मीट नहीं है, इस वजह से नहीं खा रहे, ठीक है, बल्कि बात ये थी कि नबी सल्लल्लाहु अलैहि वसल्लम की इन लोगों के साथ बेतकल्लुफी भी होती थी, ठीक है ना। हो सकता है इसके साथ जो है वो पिछले जमाने में कुछ दोस्ती और बेतकल्लुफी का ऐसा मामला हो कि आप सल्लल्लाहु अलैहि वसल्लम ने तबलीग का ये वाला अंदाज अपनाया यहाँ पर, ये वाला अंदाज कि खाने से इनकार कर दिया, कि जैसे कहते हैं ना कि दो दोस्त आपस में मिलते हैं तो मैं तुम्हारे यानी घर में खाना नहीं खाऊंगा जब तक तुम मेरी बात नहीं मानोगे, जब तक तुम मेरे साथ ये ऐसे नहीं करोगे, ठीक है। तो इस तरीके से ना आप सल्लल्लाहु अलैहि वसल्लम ने यानी ये वाला स्टाइल इस्तेमाल किया इस बंदे को दावत देने के लिए, ठीक है। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम जो है वो कोई ना कोई तरीका जो है वो दावत देने के लिए लोगों को इस्तेमाल करते थे, जो चीज जहां बन पड़ती थी वैसे बंदे को समझाने की कोशिश करते थे, ठीक है। तो उसने ना ये सुन करके कलमा पढ़ लिया और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने शर्त के मुताबिक खाना तनावुल फरमा लिया, ठीक है। अगर वो जबिया का मसला होता तो फिर तौबीक भी नहीं खा सकते थे ना, ठीक है। तो फिर क्या हुआ कि उकबा का एक गहरा दोस्त उबई बिन खलफ था, जब उसको खबर लगी कि उकबा मुसलमान हो गया है, यानी उसने कलमा पढ़ लिया, जाहिरी तौर पर तो पढ़ लिया था ना, दूसरों ने सुना भी होगा जो बराबर में बैठे हुए थे देख रहे थे इसको, ठीक है, तो मशहूर हो गई उस सोसाइटी के अंदर ये बात कि ये तो मुसलमान हो गया है, तो ये बहुत बरहम हुआ, गुस्सा हुआ। उकबा ने उजर किया इसके सामने, एक्सक्यूज बनाया अपना कि कुरैश के मुअज्जिज मेहमान मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मेरे घर पर आए हुए थे, राइट, जैसे कि नबी सल्लल्लाहु अलैहि वसल्लम को मुअज्जिज इज्जत वाला सच्चा सादिक अमीन सब कुछ मानते थे ये लोग, ठीक है, अबू तालिब अबू अब्दुल मुतलिब के चहीते पोते, राइट, तो सब इनकी इज्जत किया करते थे आप सल्लल्लाहु अलैहि वसल्लम की। तो इसने कहा कि अगर वो मेरे घर बगैर खाना खाए मेरे घर से चले जाते तो मेरे लिए बड़ी रुसवाई थी, इसलिए मैंने उनकी खातिर से ये कलमा कह लिया। इन लोगों को ना यानी अपनी सोशल इज्जत का, सोसाइटी के अंदर इज्जत का बहुत ज्यादा ख्याल होता था, ठीक है, कि ये बदनाम ना हो लोगों के सामने, लोग इन ये ताने ना दें, जैसे कि आजकल भी ट्राइबल सिस्टम्स के अंदर ऐसा होता है ना कि भाई माशाल्लाह हमारे पठान दोस्त बताते हैं कि मेहमान उनके घर आए और वो उनके सामने खाना रखें, ठीक है, लेकिन अगर मेहमान खाना नहीं खाएगा ना तो फिर आपको पता है क्या होता है, फिर वो कहते हैं यार इसको तो गोली मारनी पड़ेगी, है, इसलिए कि ये अगर हमारा नहीं खाना खा रहा ना इसका मतलब ये है कि ये हमारा दुश्मन है, ये कोई नुकसान पहुंचाने के लिए इधर आया है, तो बेहतर है कि ये इससे पहले कि ये हमें नुकसान पहुंचाए हम इसको दुनिया से फारिग कर देते हैं, ठीक है। तो खाना 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 खिलाना ये इतना सीरियस किस्म के यानी इश्यूज होते हैं कि जिसकी बुनियाद पर जो है वो सिर्फ रसवाई वाला मामला नहीं होता बल्कि हमारे यहाँ तो माशाल्लाह जाने चली जाती है इसके ऊपर ना, तो अगर ये मेरे घर से चले आते तो बड़ी रसवाई होती, तो इसलिए मैंने उनकी खातिर ये कलमा कह दिया था। उबई बिन खलफ ने कहा कि मैं तेरी ऐसी बातों को कबूल नहीं करूंगा जब तक कि तू जाकर उनके मुंह पर ना थूके। क्या शर्त लगा इस कमबख्त ने, तो ये कमबख्त बदनसीब दोस्त के कहने से, ये कमबख्त बदनसीब دوست کے کہنے سے اس گستاخی پر آمادہ ہو گیا اور کر گزرا. یعنی یہ باقاعدہ گیا نبی علیہ السلام کے چہرے مبارک کے اوپر اس نے تھوکا. یہ ہوتی ہے دعوت و تبلیغ, رائٹ, جس کے بدلے میں نا چہروں کے اوپر تھوکا جائے. ہم نے تو تصور ہی نہیں کیا نا کہ ہم جو دعوتیں دیتے ہیں واٹس ایپ کے اوپر اور انٹرنیٹ ای میل کے اوپر, چیٹ گروپس کے اوپر جو دعوتیں دیتے ہیں, تو ہم تو کبھی کوئی کچھ کر ہی نہیں سکتا, ہمارے ساتھ اتنا دور بیٹھے ہوئے ہوتے ہیں نا. تو نبی رسول اللہ علیہ وسلم نے تو ایسے دعوت دی تھی. یہ کمبخت بد نصیب دوست کے کہنے سے گستاخی پر آمادہ ہو گیا اور کر گزرا. اللہ تعالیٰ نے دنیا میں بھی ان دونوں کو ذلیل کیا کہ غزوہ بدر میں دونوں مارے گئے, اور آخرت میں ان کے عذاب کا ذکر اس آیت میں کیا گیا ہے کہ جب آخرت کا عذاب سامنے دیکھے گا تو اس وقت ندامت و افسوس سے اپنے ہاتھ کاٹنے لگے گا اور کہے گا کہ کاش میں فنا یعنی ابی بن خلف کو دوست نہ بناتا. تو اس نے ظاہری طور پر تو کلمہ پڑھ لیا تھا, ٹھیک ہے, اور ظاہری طور پر نبی علیہ السلام کو بڑی عزت بھی دی تھی, لیکن ایسی عزت دینے کا اس کو فائدہ نہیں ہوا نا. ٹھیک ہے, اصل تو عزت وہ ہوتی ہے کہ آپ اس بندے کی بات بھی مانیں, آپ اس کے کہنے کے اوپر عمل بھی کریں. لیکن یہ والی عزت جو ہوتی ہے وہ اس نے نہیں کری, تو اس کو بھی فائدہ نہیں ہوا. اللہ تعالیٰ نے فوراً اس کو آزمائش میں مبتلا کر دیا کہ ایک دوست اس کے اوپر مسلط کر دیا, اور اس دوست نے جو ہے وہ اس کے ساتھ شرط لگا دی کہ جب تک تم جو ہے وہ تھوکو گے نہیں تو اس وقت تک میں تمہاری بات ہی مانوں گا. ٹھیک ہے, تو اصل میں کیا تھا, اس کا جو عمل تھا نا, اس عمل میں نیت غلط تھی. ٹھیک ہے نا, ہمارے لیے اس کے اندر ٹیک ہوم پوائنٹ کیا ہے, کیا ہمارے اندر ہمارے لیے اس کے اندر ہدایت ہے. ٹھیک ہے, قرآن کی اس آیت کے اندر کیا ہمارے لیے سب, کہ عمل اس نے بڑا اچھا کیا, نبی علیہ السلام کو با عزت سمجھا, آپ صلی اللہ علیہ وسلم کی عزت کری, آپ صلی اللہ علیہ وسلم کے نام کا کلمہ بھی پڑھ لیا, رائٹ, بڑا خیال کیا اس نے, لیکن نیت اس کی غلط تھی. نیت غلط کرنے سے کیا ہوا کہ عمل تو بڑا اچھا ہو گیا لیکن یہ عمل یہ زیادہ لمبا چل نہیں سکا, اس کے اندر دوام نہیں تھا, اس کے اندر یعنی اس کے اندر کھڑے رہنے کی طاقت نہیں تھی اس عمل کے اندر. ٹھیک ہے, آزمائش میں اللہ نے مبتلا کیا نا, رائٹ, اللہ کی مرضی کے بغیر کوئی آزمائش آ سکتی ہے اس کے اوپر؟ نہیں, اللہ نے آزمائش میں مبتلا کیا اور فوراً دودھ کا دودھ پانی کا پانی, رائٹ, کھرا کھوٹا الگ ہو گیا. اس کی وہ غلط نیت جو تھی نا, اس کی حقیقت کھل کے سامنے آ گئی. تو ہمارا بھی یہی معاملہ ہے کہ ہم کبھی بہت اچھے اچھے اعمال تو کرتے رہتے ہیں لیکن ہماری نیت صحیح نہیں ہوتی ہے. ٹھیک ہے نا, اس وجہ سے نا ہم اس عمل کے اوپر استقامت کے ساتھ ڈٹے نہیں رہ پاتے ہیں, اور ہم اس عمل کو جو ہے وہ کنٹینیو نہیں کر پاتے ہیں. بہت چھوٹی لائف ہوتی ہے ہمارے عملوں کی, ہماری نیکیوں کی. ٹھیک ہے نا, اس کی ایک میجر وجہ جو ہماری نیت کی خرابی ہوتی ہے. اف انڈورس دا سیم کانسیپٹ دیٹ برا دوست شیطان سے برا ہوتا ہے. It endorses the same concept. جی, of course. اس واقعے سے ہمیں مذہبی اندر نکلے. جی جی بالکل. ٹھیک ہے, تو غلط کار اور بے دین دوستوں کی دوستی قیامت کے روز حسرت و ندامت کا باعث ہوگی. تفسیر مظہری میں ہے کہ یہ آیات اگرچہ خاص عقبہ کے واقعے میں نازل ہوئی تھیں لیکن جیسا کہ الفاظ آیت کے عام ہیں, حکم بھی عام ہے, اور قرآن کے اندر یہی اصول اپلائی ہوتا ہے کہ قرآن کی آیات جو ہیں وہ کسی خاص واقعے کے سب یعنی کے بعد نازل ہوئی ہوتی ہیں جو کہ اس کا شان نزول یا سبب نزول کہلاتا ہے واقعہ, رائٹ. لیکن اگر اس کے الفاظ عام ہیں نا تو اس کا حکم بھی عام ہوتا ہے, یعنی وہ حکم پھر سب پر اپلائی ہو رہا ہوتا ہے, ہر زمانے میں اپلائی ہو رہا ہوتا ہے. ٹھیک ہے, تو یہی معاملہ اس آیت کا بھی ہے کہ شاید اس جگہ اس دوست کے نام کی بجائے قرآن میں فلانن کا لفظ اسی عموم کی طرف اشارہ کرنے کے لیے اختیار کیا گیا ہے, کیونکہ فلان جو ہے جیسے اردو میں بھی ہم فلانا استعمال کرتے ہیں تو وہ عمومیت کے لیے استعمال کرتے ہیں. ان آیات نے یہ بتایا ہے کہ جو دو دوست کسی معصیت اور گناہ پر جمع ہوں اور خلاف شرع امور میں ایک دوسرے کی اعانت کرتے ہوں, ان سب کا یہی حکم ہے کہ قیامت کے روز اس گہرے دوست کی دوستی پر روئیں گے. ٹھیک ہے, اور یہ ایک بڑی آزمائش خوش ہوتی ہے کہ ہم دین کے راستے پر چلنا چاہتے ہیں اور بہت کچھ ہم کر بھی رہے ہوتے ہیں, لیکن ہم اپنی دوستیوں کو کمپرومائز نہیں کرنا چاہتے. ٹھیک ہے, تو یہ ایک بڑی آزمائش ہوتی ہے ہماری. مطلب ویسے تو ہوتی ہے نا کہ جی میدان جنگ میں جا کر کے جو ہے وہ دشمن کے سامنے کھڑے ہو جائیں اور دشمن کے جو ہے وہ تیر کھائیں اور دشمن کے تھپڑ کھائیں اور دشمن کی جو ہے وہ ذلتیں اور رسوائیاں برداشت کریں, بھوک برداشت کریں اور یعنی بہت ساری چیزیں برداشت. بھائی یہ ساری بھی بہت بڑی بڑی آزمائشیں ہوتی ہیں. ٹھیک ہے, لیکن الحمدللہ اللہ تعالیٰ نے ہم کمزوروں کو جو ہے نا وہ اکثر ان بڑی بڑی آزمائشوں سے ویسے ہی محفوظ کر کے رکھا ہوا ہے. ٹھیک ہے, لیکن بھائی کچھ تو آزمائش آئے گی نا ہمارے لیے بھی, تو کچھ نہ کچھ تو ہمیں بھی تو ٹھوک بجا کر کے دیکھا جائے گا نا. ہم کیا ایسے ہی فری میں ہی بس سب کچھ ہو جائے گا ہمارے ساتھ؟ ایسے ہی جو ہے وہ ہمیں جنت مل جائے گی اور اللہ تعالیٰ کی رضا بھی مل جائے گی اور ولایت کبریٰ بھی مل جائے گی اور سب کچھ مل جائے گی, مراقبے کر کر کے خالی مل جائے گی؟ نہیں جی, مراقبے کر کر کے خالی نہیں ملتی. ٹھیک ہے نا, مراقبہ جو ہوتا ہے نا دس از جسٹ ون آف دا تھنگس. رائٹ, یہ جو ذکر ہم تسبیحات وغیرہ پڑھتے ہیں نا, یہ تو صرف ایک جہت ہے اصلاح کی, اس سے پوری اصلاح نہیں ہوتی. جب تک آزمائشیں اور جب تک جو ہے نا وہ اس قسم کی ذرا کچھ قربانیاں وغیرہ نہ آئے نا, تو اس وقت تک بندے کی اصلاح نہیں ہوتی ہے. ٹھیک ہے, تو ہمیں اللہ تعالیٰ نے اتنی بڑی بڑی جو ہے وہ تکالیف سے اور پریشانیوں سے جو محفوظ کر کے رکھا ہوا ہے, تو اب یہ مت سمجھنا شروع ہو جانا چاہیے ہمیں کہ بس بغیر ہی ایسے ہی فری میں ہی جو ہے وہ ہمیں پاس کر دیا جائے گا, جیسے آج کل جو ہے وہ فری میں پروموٹ کیا جا رہا ہے سب کو, ہے نا, ایسے نہیں ہوگا. ٹھیک ہے, تو ہمارے لیے جو ہے نا یہ دوستیوں کو چھوڑنا, ٹھیک ہے, یہ جو ہم نے چاہتے ہیں اور الفتیں لوگوں کے ساتھ بنائی بھی ہوتی ہیں نا, یہ دوستیوں کو چھوڑنا جو ہے نا یہ ایک یعنی ذرا مشکل آزمائش ہے ہم لوگوں کے لیے. ٹھیک ہے, تو ہم کم از کم اس کے اوپر تو اللہ کا شکر ادا کرنا چاہیے کہ بھائی اس سے زیادہ بڑی اور کوئی آزمائش نہیں آئی ہمارے اوپر. ٹھیک ہے, تو اس کے اوپر تو کم از کم پورا اتنا ہی کوشش کریں نا. ٹھیک ہے, تو مسند احمد, ترمذی, ابو داؤد وغیرہ نے حضرت ابو سعید خدری رضی اللہ تعالیٰ سے روایت کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, لا تصاحب الا مؤمنا, کہ کسی غیر مسلم کو اپنا ساتھی نہ بناؤ سوائے مومن کے, کسی کو اپنا صاحب اپنا دوست مت بناؤ. یہاں صاحب سے مراد دوست ہے. ٹھیک ہے, ولا یاکل مالک الا تقا الا تقا. ٹھیک ہے, کہ ہاں کہ تمہارا مال کوئی نہ کھائے سوائے متقی کے. کیا مطلب؟ کہ یہ اس کا مطلب تو یہ نہیں کہ آپ کافر کو جو ہے وہ کھانا نہیں کھلا سکتے, کافر کی مدد نہیں کر سکتے, بلکہ اس کا مطلب یہ ہے کہ جو آپ اپنے دوستوں میں جو پارٹیز کرتے ہیں نا, ون ڈش پارٹی کرتے ہیں, اور آپ جو ہے وہ جس میں کہ آپ محبت والوں کو بلاتے ہیں, تعلق والوں کو بلاتے ہیں, ٹھیک ہے نا, یہ خاص پارٹیز ہوتی ہیں, یہ وہ نہیں ہوتی وہ یعنی آپ جو ہے وہ غریبوں مسکینوں والا کھانا نہیں کھلا رہے لوگوں کو, اس میں آپ کو نہیں دیکھنا ہوتا کہ جی کافر کھا رہا ہے کہ فاسق کھا رہا ہے کہ شرابی کھا رہا ہے کہ کبابی کھا رہا ہے کہ کون کھا رہا ہے. رائٹ, تو وہ جو آپ دسترخوان اپنا بچھاتے ہیں لوگوں کے لیے, تو اس میں آپ کو نہیں دیکھنا ہوتا کہ کافر ہے کہ متقی ہے. لیکن جو گھروں میں جو پارٹیز ہوتی ہیں نا, تو وہ محبت والوں کے لیے ہوتی ہیں, تعلق والوں کے لیے ہوتی ہیں. ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام نے ان پارٹیز کے لیے, ان دعوتوں کے لیے شرط لگا دی ہے کہ متقی لوگ تمہارا کھانا کھائیں. ٹھیک ہے, یعنی غیر متقی سے تم دوستی نہ کرو. اور ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ المرء علی دین خلیلہ فلینظر من یخالہ. ٹھیک ہے, کہ ہر انسان عادتاً اپنے دوست کے دین اور طریقے پر چلا کرتا ہے, جیسے دوست بنایا ہوا نا تو ویسے ہی اس کا دین اور طریقہ بن جاتا ہے. اس لیے دوست بنانے سے پہلے خوب غور کر لیا کرو کہ کس کو دوست بنا رہے. ٹھیک ہے, اس کے اوپر پہلے بھی بہت بات ہو چکی ہے, ابھی بس ایک بات کر کے آگے بڑھیں گے کہ ہمارے حضرت بتاتے ہیں کہ جب وہ چھوٹے بچے تھے, اسکول کے اندر ان کو ایڈمیشن کرایا گیا تھا, تو اسی اسکول میں ان کے جو سب سے بڑے بھائی تھے نا وہ ٹیچر بھی تھے. ٹھیک ہے, یعنی اتنا بڑا ایج گیپ تھا ان کے بڑے بھائی میں اور ان میں. ٹھیک ہے, تو جب یہ اسکول میں داخل ہوئے تھے نا, تو ان کے بڑے بھائی نے, ماسٹر احمد علی رحمۃ اللہ علیہ ان کا نام تھا, انہوں نے شرط لگا دی تھی ان کے ساتھ कि तुम किसी को दोस्त नहीं बनाओगे, ठीक है, तुम स्कूल में किसी को दोस्त नहीं बनाओगे सिवाय उस बच्चे के जिसको कि मैं तुम्हें इजाजत दूं दोस्त बनाने के लिए, और इसके बदले में क्योंकि बच्चे थे तो साथ साथ जो है वो पर्क यानी कुछ इंसेंटिव भी दिया इसके बदले में, कि इसके बदले में तुम मुझसे जो चीज चाहोगे ना, मांगोगे ना, वो मैं तुम्हें ला करके दूंगा, राइट। जैसे कि छोटे बच्चे चीजें मांगते हैं, कभी आप हमारे बेटे साहब तलवार चाहिए, तो वो बच्चों को तलवार चाहिए, वो जो खेलने वाली होती है, ठीक है, तो बच्चे इस तरह की चीजें मांगते रहते हैं बड़ों से, ठीक है। तो उन्होंने वादा किया कि जो भी मुझसे मांगोगे ना मैं तुम्हें ला करके दूंगा, लेकिन दोस्ती के मामले में नो कॉम्प्रोमाइज, नो कॉम्प्रोमाइज, ठीक है। तो इसी तरीके से हमें भी अपने जो जो, जो बच्चे हमारे जब जाते हैं इंस्टीट्यूशन में जाते हैं, स्कूल वगैरह में जाते हैं ना, तो उनकी ऐसी जहन साजी कर देनी चाहिए कि वहां जाके बेटा आपने दोस्तियां नहीं लगानी है, दोस्तियां नहीं करनी है वहां पर, ठीक है ना। वहां पर हम आपको एक जरूरत की वजह से भेज रहे हैं, ठीक है ना, बस आपने जो है वो पढ़ना है, और पढ़ने में भी जो है वो भी खैर वो भी जरा तफसीलात बतानी चाहिए क्या आपने पढ़ना है क्या नहीं पढ़ना है, ठीक है। लेकिन ये दोस्ती लगाने की जगह नहीं है। दोस्ती के लिए जो है ना वो हम आपको जो जो माहौल प्रोवाइड करेंगे, चाहे वो अपने यानी उठने बैठने वालों में हम आपको लेके जाया करेंगे, वहां पे जो नेक लोग होते हैं, दीनदार लोग होते हैं, तो उन्हीं के बच्चों से आप दोस्ती करेंगे, उनके अलावा आप किसी से दोस्ती नहीं करेंगे, ठीक है। तो दोस्ती के मामले में सबसे ज्यादा एहतियात करने की जरूरत है, इसलिए कि अलमरू अला दीन खलीलिही, दोस्त अपने यानी बंदा अपने दोस्त के ही दीन पर होता है। ये नहीं हो सकता कि मेरा दोस्त जो है, मेरे दोस्त तो फिल्में देखते हैं और वो जो है वो यानी गंदी बातें किया करते हैं, मैं तो नहीं किया करता, मैं तो मूवीज नहीं देखता, मैं तो जो है ना वो ये सारी हरकतें जो लड़के लड़कियां करते हैं मैं तो नहीं करता, बस मैं तो उनका दोस्त हूँ, ऐसा हो ही नहीं सकता, हो ही नहीं सकता, ठीक है। क्या लिखा है कि सो व्हाट अबाउट रिच पीपल बॉर्न विद गोल्डन स्पून एंड इजीली डाइड, पुअर सफर सो हर्ट, व्हाई सो टफ एग्जामिनेशन फॉर देम, फॉर एग्जांपल यमन एंड अदर मुस्लिम कंट्रीज। क्या फरमा रही हैं, मैं बिल्कुल समझा नहीं, बिकॉज टॉपिक तो बिल्कुल ऐसा नहीं चल रहा, आपका सवाल मेरे बिल्कुल समझ में नहीं आया, और लेक्चर तो नहीं चल रहा, दोबारा से जरा इसको रिवर्ट कीजिएगा, मैं बिल्कुल आपका सवाल समझ में नहीं आया कि इसका क्या ताल्लुक है इस टॉपिक से ना, ठीक है। यहाँ मर्दों में आवाज आ रही है, इन्होंने लिखा था नो साउंड, ठीक। हजरत इब्ने अब्बास हजरत अन फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से दरियाफ्त किया गया कि हमारे मजलिसी दोस्तों में कौन लोग बेहतर हैं, तो आपसे फरमाया कि तर्जुमा इसका पढ़ लेते हैं कि वो शख्स जिसको देखकर खुदा याद आए और जिसकी गुफ्तगू से तुम्हारा इल्म बढ़े और जिसके अमल को देखकर आखिरत की याद ताज़ा हो जाए, ठीक है। कितनी बेहतरीन नबी अलैहि सलाम ने स्टैंडर्ड्स बता दिए दोस्ती के लिए, ठीक है। तो नेक लोगों को देख करके दीन की बात याद आती है ना, उन्हीं की गुफ्तगू से जो है वो इल्म नाफे हमारा बढ़ता है, ठीक है। और आखिरत की याद जो है वो ऐसी शख्स के पास बैठ करके होगी कि जिसका के खुद मामला जो है वो आखिरत की फिक्र का हो, और जिसकी जो है वो यानी हमारे यहाँ तो जो बैठकें होती हैं तो उनके अंदर जो है वो या तो वो पॉलिटिक्स डिस्कस हो रही होती है या क्रिकेट डिस्कस हो रही होती है या उसके अंदर जो है वो आजकल कोरोना वायरस खाली डिस्कस हो रहा होगा, ठीक है ना। और कोरोना वायरस डिस्कस करने में भी जो है ना वो भी यानी कोई आखिरत का फायदे वाली नतीजा नहीं निकल रहा होता उसके अंदर, यहाँ भी कभी अल्लाह ताला की तरफ से आजमाइश आई है तो अब हमें तौबा करनी चाहिए, नेक बन जाना चाहिए और यानी इसको अल्लाह ताला की तरफ से समझना चाहिए, और ये सारी बातें भी तो हो सकती है ना कोरोना वायरस के कॉन्टेक्स्ट में, राइट। लेकिन नहीं, हमारा तो डिस्कशन ही बिल्कुल डिफरेंट होती है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें बता दिया कि ऐसे लोगों के साथ जो है ना आप अपना मिलना जुलना कम करें, और मजबूरन जो है वो अगर आपको रखना पड़े भी तो बस इसी हद तक रखें कि इसके अंदर दोस्ती और मोहब्बत के जज्बात शामिल ना हो। وقال الرسول يا رب ان قوم اتخذوا هذا القران مهجورا, یعنی کہیں گے رسول محمد صلی اللہ علیہ وسلم, اے میرے پروردگار میری قوم قوم نے اس قرآن کو مہجور و متروک کر دیا ہے. آنس صلی اللہ علیہ وسلم کی یہ شکایت بارگاہ حق تعالیٰ میں قیامت کے روز ہوگی یا اسی دنیا میں آپ صلی اللہ علیہ وسلم نے یہ شکایت فرمائی؟ تو آئمہ تفسیر اس میں مختلف ہیں. ٹھیک ہے, جیسے علمی اختلاف کے بارے میں بات ہو چکی ہے کہ اس کے بارے میں ملٹیپل اوپینینز ہیں کہ یہ دنیا کی بات ہو رہی ہے کہ آخرت کے دن کی بات ہو رہی ہے, تو دونوں احتمال ہیں اس کے اندر. اگلی آیت بظاہر قرینہ اس کا ہے کہ یہ شکایت آپ صلی اللہ علیہ وسلم نے دنیا ہی میں پیش فرمائی تھی, جس کے جواب میں آپ صلی اللہ علیہ وسلم کو تسلی دینے کے لیے اگلی آیت میں فرمایا وَكَذَلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍّ عَدُوًّا مِنَ الْمُجْرِمِينَ. ٹھیک ہے, تو قرآن کی تفسیر جو ہوتی ہے نا وہ کرنے کے لیے مختلف سورسز استعمال کیے جاتے ہیں. سب سے پہلے قرآن کی تفسیر کو جو ہے وہ قرآن ہی کی آیات سے کیا جاتا ہے. ٹھیک ہے, اور اگر قرآن کی آیات میں تفسیر نہ ملے کسی بات کی تو پھر حدیث مبارکہ دیکھی جاتی ہے, اور اگر حدیث مبارکہ میں بھی نہ ملے تو پھر آثار صحابہ دیکھے جاتے ہیں, یعنی کسی صحابی نے کچھ کہا اس کے بارے میں. ٹھیک ہے, تو یہ باقاعدہ یعنی لیئر سٹیپ بائی سٹیپ جو ہے وہ اس طریقے سے تفسیر کو جو ہے وہ اپروچ کیا جاتا ہے. تو یہاں پر اس آیت کی تفسیر کے لیے انہوں نے قرآن ہی کی آیت کو سب سے پہلے استعمال کیا, جو کہ اسی کے بعد والی آیت ہے. ٹھیک ہے, تو چونکہ یہ ایک مضمون چل رہا ہے دنیا کے متعلق اگلی آیت کے اندر, تو اس وجہ سے ایک نتیجہ خرچ کیا کہ اس آیت کے اندر بھی جو ہے نا وہ دنیا ہی کے بارے میں بتایا جا رہا ہے کہ آپ سب دنیا ہی میں اللہ تعالیٰ سے شکایت کریں گے. ٹھیک ہے, اگر حدیث کے اندر اس کا تعین ہو جاتا کہ نبی صلی اللہ علیہ وسلم نے فرما دیا کہ ہاں یہ جو آیت ہے نا یہ آخرت کے بارے میں ہے, تو جب یہ تعین ہو گیا تو اب جو ہے وہ یہ کرنے کی ضرورت نہیں ہے کہ قرینے کو دیکھا جائے یا کسی دوسری آیت کے اندر اس کی تفسیر تراش کی جائے. رائٹ, کیونکہ نبی علیہ الصلوۃ والسلام نے ڈٹرمن کر دیا نا کسی چیز کو, لیکن بہت ساری چیزوں کو نبی علیہ الصلوۃ والسلام نے ڈٹرمن نہیں کیا ہے. رائٹ, ایکسپلیسٹلی نہیں بتایا کہ اس چیز کا کیا مطلب ہے, تو اب اس کا مطلب جو ہے پھر ان مختلف ذرائعوں سے تلاش کیا جاتا ہے, جیسے کہ یہاں پر. یعنی اگر آپ کے دشمن قرآن کو نہیں مانتے تو آپ صلی اللہ علیہ وسلم کو اس پر صبر کرنا چاہیے, کیونکہ سنت اللہ ہمیشہ سے یہی رہی ہے کہ ہر نبی کے کچھ مجرم لوگ دشمن ہوا کرتے ہیں اور انبیاء علیہ السلام اس پر صبر کرتے رہے ہیں. ٹھیک ہے, قرآن کو عملاً ترک کر دینا بھی گناہ عظیم ہے. اس سے ظاہر یہ ہے کہ قرآن کو مہجور و متروک کر دینے سے مراد قرآن کا انکار ہے, جو کفار ہی کا کام ہے. مگر بعض روایات میں یہ بھی آیا ہے کہ جو مسلمان قرآن پر ایمان تو رکھتے ہیں مگر نہ اس کی تلاوت کی پابندی کرتے ہیں نہ اس پر عمل کرنے کی, وہ بھی اس حکم میں داخل ہیں. یعنی ہمارے جیسے مسلمان جو کہ قرآن کے علاوہ ہر چیز کو امپورٹنس دیتے ہیں, ٹائم دیتے ہیں, تو اللہ نہ کریں کہ قیامت کے دن ہم بھی ان لوگوں میں شامل ہوں کہ جن کے خلاف نبی علیہ الصلوۃ والسلام اللہ تعالیٰ سے شکایت کریں. حضرت انس رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس شخص نے قرآن پڑھا مگر پھر اس کو بند کر کے گھر میں معلق کر دیا, یعنی لٹکا دیا کہیں پر رکھ دیا اس کو, نہ اس کی تلاوت کی پابندی کی, نہ اس کے احکام میں غور کیا, قیامت کے روز قرآن اس کے گلے میں پڑا ہوا آئے گا اور اللہ تعالیٰ کی بارگاہ میں شکایت کرے گا کہ آپ کے اس بندے نے مجھے چھوڑ دیا تھا, اب آپ میرے اور اس کے معاملے کا فیصلہ فرما دیں. ٹھیک ہے, تو اس حدیث مبارکہ سے بھی یہ بات پتہ لگتی ہے کہ قرآن کو چھوڑ دینے کا مطلب جو ہے وہ صرف یہ نہیں کہ قرآن کا انکار کر دینا جو کہ کافر ہی کرتے ہیں خالی, ٹھیک ہے, بلکہ قرآن کے اوپر عمل نہ کرنا اور قرآن کے تلاوت نہ کرنا اور قرآن کے احکامات میں غور نہ کرنا, یہ ساری چیزیں اس کے اندر شامل ہوتی ہیں. گھر کا نظام قرآن کے مطابق ہونا, ملک کا نظام قرآن کے مطابق ہونا, ٹھیک ہے, تو اگر ایسا نہیں ہے تو پھر قرآن کے احکامات کی خلاف ورزی ہو رہی ہے نا. اور اس کے برعکس جو قرآن کے ساتھ اچھا برتاؤ رکھیں گے, یعنی اس کو پڑھیں گے بھی اس کو سمجھیں گے بھی, تو جیسے کہ دوسری حدیثوں سے بھی پتہ لگتا ہے کہ قرآن شفاعت کرنے والوں میں سے ایک شفاعت کرنے والا ہے. ٹھیک ہے, جیسے رمضان المبارک کے بارے میں حدیثیں بھی ہے نا کہ روزہ قیامت کے دن شفاعت کرے گا, اسی طریقے سے جو رات کو بندے نے قرآن پڑھا ہوگا یا قرآن سنا ہوگا تراویح کے اندر جیسے, تو اچھا کسی نے یہاں ایک کوشچن لکھا ہے, میں پہلے اس کو پڑھ لوں کہ یو ٹولڈ اباؤٹ ایگزام, اللہ ٹھوک بجا کے دیکھ ہے کون مومن ہے پھر جنت دیتا ہے, اتنی آسانی سے جنت نہیں ملے گی. وائس تو جا رہی ہے نا خواتین میں بھی؟ اچھا جی, تو سوال ان کا یہ ہے کہ جیسے کہ ابھی کلاس میں کہا گیا کہ اللہ تعالیٰ ٹھوک بجا کے دیکھتے ہیں, آزماتے ہیں, ٹیسٹ کرتے ہیں, اور پھر اس کے بعد جنت ملتی ہے, اتنی آسانی سے بغیر آزمائشوں کے جنت نہیں ملے گی. ٹھیک ہے, تو وائی سو ٹف ایگزامس فار پور مسلمس, پور مسلمس کے لیے ٹف ایگزامس, اور اس کے لیے آپ نے غالباً جو ہے وہ اوپر جو لکھا تھا یمن اینڈ یمن اور جو دوسرے مسلمان ملک ہیں تو ان کے اندر مسلمانوں کے ساتھ جو آزمائشیں تکلیفیں نظر آتی ہیں. تو بھائی اس کا جو جواب ہے نا وہ بہت سادہ سا ہے کہ یہ جو ایک اعتراض یا ایک سوال ذہن میں پیدا ہوتا ہے نا کہ جی مسلمانوں پہ ساری کی ساری آزمائشیں کیوں آ رہی ہیں اور کافروں کے اوپر آزمائشیں کیوں نہیں آ رہی ہیں, ٹھیک ہے, تو اس کا ایک سمپل جواب یہ ہے کہ یہ ہم سوال کر کیوں رہے ہیں. ٹھیک ہے, ہم اس وجہ سے یہ سوال کر رہے ہیں کیونکہ ہمیں اپنے مشاہدے اپنی آنکھوں کے اوپر کمپلیٹ بھروسہ ہے, رائٹ, اپنے مشاہدے کے اوپر اپنی آبزرویشن کے اوپر کمپلیٹ بھروسہ ہے کہ میں جس چیز کو جیسے دیکھ رہا ہوں وہ ویسے ہی ہے, جیسے وہ مجھے نظر آ رہا ہے یا جیسے وہ مجھے سمجھ میں آ رہا ہے وہ ویسے ہی ہے, رائٹ. تو اب ہم یمن کو دیکھتے ہیں تو ہم دیکھتے ہیں کہ جی مسلمان ہیں اور ان کے اوپر بہت مشکل حالات آ رہے ہیں. ٹھیک ہے, تو یہ ہم نے نا کچھ تصویریں دیکھ کر کے کچھ میسیجز پڑھ کر کے ہم نے یہ کنکلوژن ڈرا کر لیا, ٹھیک ہے, ان لوگوں کے بارے میں, ان کے حالات کے بارے میں, اور ہمیں پکا یقین ہے کہ جو ہم نے کنکلوژن ڈرا کیا ہے یہ ایسے ہی ہے, رائٹ. اور اسی طریقے سے ہم دیکھتے ہیں امریکہ کے اندر, یورپ کے اندر, سویڈن کے اندر, سنگاپور کے اندر غیر مسلموں کو, ہے نا, اور ہم یہ دیکھتے ہیں کہ ان کے پاس جو ہے وہ کھانے کے لیے بھی بہت ہے اور پینے کے لیے بھی بہت ہے اور بستر بھی بڑے نرم گرم ہیں اور گاڑیاں بھی بڑی عالی شان ہیں اور سب کچھ ہے. ٹھیک ہے, تو اس کا مطلب یہ ہے کہ یہ تو بڑی عیش کی زندگی گزار رہے ہیں. ٹھیک ہے, تو یہ ہم نے ایک کنکلوژن ڈرا کر لیا ان کے بارے میں, اور ہمیں کامل یقین ہے اپنی اس ڈرون کنکلوژن کے اوپر کہ جیسے میں نے معاملے کو سمجھا ہے یہ معاملہ ایسے ہی ہے کہ وہ بہت اچھی زندگی گزار رہے ہیں حالانکہ وہ غیر مسلم ہے. ٹھیک ہے, تو اب ہمیں ذرا ایک, اگر ہم ایک سٹیپ بیک لیں, ٹھیک ہے, تھوڑا سا اپنے آپ کو پیچھے لے کر کے جائیں اور اپنے آپ سے یہ سوال کریں کہ کیا میرے جو عقل ہے وہ عقل کل ہے, وہ کامل سمجھ میرے پاس موجود ہے کہ میں جو دیکھتی ہوں, جو سنتی ہوں, جو سمجھتی ہوں وہ بالکل صحیح ہونا ضروری ہے؟ میں نے کیسے یہ نتیجہ اخذ کر لیا ہے اپنے بارے میں, اپنی عقل کے بارے میں, اپنی آنکھ کے بارے میں, اپنی نظر کے بارے میں کیسے یہ نتیجہ اخذ کیا؟ कि मैं जो समझूंगी जो समझूंगा वही सही होगा, उसके अलावा कोई चीज सही नहीं हो सकती। ठीक है, तो भाई ये कहां से, किसने कहा आपको ये बात? ठीक है, तो ऐसा तो नहीं है ना। अगर ऐसा है तो उसका मतलब ये है कि हम शदीद गलत फहमी में मुबतला है अपने बारे में, है ना। और गलत फहमी के साथ साथ अगर तकबर का भी लफ्ज इस्तेमाल कर लिया जाए तो वो भी गलत नहीं होना चाहिए यहाँ पर, कि हम अपने अकल समझ के बारे में शदीद तकबर का शिकार है। ठीक है ना, तो हमारी जो ऑब्जर्वेशन है, हमारी जो निगाह है ना, ये हमें धोखा भी दे सकती है और देती है। बल्कि ये जो शैतान साहब जो है ना, शैतान मामू है, मामू है कि चाचू है, ये फारिग तो नहीं बैठे हुए हैं ना, तो ये हमारी ऑब्जर्वेशन को इस तरीके से मैनिपुलेट करके हमारे जहनों में दाखिल करते हैं। यही तो बात हुई थी कल सारी की सारी, है ना। तो शैतान जो है ना वो ये सारे काम करता है। ठीक है, तो इस बात को जरा हमें जरा सोचने की जरूरत है। ठीक है, तो ऐसा है नहीं। ठीक है, पहली बात तो ये कि ये काफिरों की अय्याशियां जो हमें नजर आती हैं, ये अय्याशियां जाहिरी तौर पर हमें नजर आती हैं, पीछे जो मामला चल रहे होते हैं ना, आपको अंदाजा नहीं। आप जरा रह करके आइए अमरीका जरा, ठीक है ना, ये आजिज रहा है, 8 साल तो कम अज कम मुस्तकिल रहे हैं, और उसके बाद भी जाना आना रहता है उधर, क्योंकि पूरा ससुराल उधर ही है, तो जाना पड़ता है ना ससुराल, तो भाई है, तो वहां पे जरा उनको के साथ रह करके आए, आपको फिर शायद कुछ अंदाजा होगा ना कि उनकी जिंदगी एक्चुअली होती कैसी है। ठीक है, ये जो अय्याशी के हमें जो दूर के ढोल सुहाने नजर आ रहे हैं ना, ये ऐसा होता नहीं है। ठीक है, और दूसरी बात यह है कि जहां तक मुसलमानों का मामला है कि मुसलमानों के साथ ऐसा क्यों हो रहा है, तो उसके लिए तो भाई सीधी सी बात है, अल्लामा इकबाल का आप शिकवा और जवाब शिकवा उठा करके पढ़ लीजिए। ठीक है ना, यही जो बात आप फरमा रही हैं तो यही बात है जो अल्लामा इकबाल ने अपनी शिकवा के अंदर लिखी थी। ठीक है ना, और फिर खुद ही, क्योंकि वो तो बात को समझते थे ना, उन्होंने तो शिकवा किया था हम जैसे लोगों की तरफ से, ऑन बिहाफ ऑफ अस शिकवा किया था अल्लाह ताला से, ये जो बिजली गिरती है तो हम जैसे मुसलमानों पर, है ना, आप हमारे ऊपर ही सारी की सारी, हम तो आपके ऐसा किया, हमने तो आपके लिए वैसा किया, हमने तो कुरान को, तेरे कुरान को सीनों से लगाया हमने, है? तेरे काबे को जबीनों से सजाया हमने, एहसान जतला रहे हैं अल्लाह के ऊपर। ठीक है, लेकिन फिर अल्लाह ताला ने जवाब दिया, राइट, और जवाब शिकवा के अंदर अल्लामा इकबाल ने उस जवाब को नकल किया ना, राइट, जो अल्लाह ताला ने उनके दिल में बातें डाली, तो उसको हम पढ़ लें तो इंशाल्लाह बात समझ में आ जाएगी कि मुसलमानों की जो जिल्लत और रुसवाई की वजूहात है ना वो क्या है। ठीक है ना, तो ऐसा नहीं है कि जी हम तो बड़े नेक पवित्र किस्म के लोग हैं और अल्लाह ताला नाउज़ुबिल्लाह जो है वो हमारे साथ ही सारी की सारी ज्यादती कर रहे हैं, और जो ना मानने वाले लोग हैं तो उनको जो है वो बड़े मजे में रखा हुआ है। पहली बात ये ऐसा है नहीं, और दूसरी बात ये है कि जो गैर होते हैं ना, गैर, ठीक है ना, तो उनके साथ जो है ना वो फिर एक साथ निपटा जाता है, एक ही दफा उनके साथ निपटा जाता है, और हमेशा हमेशा के लिए उनको जहन्नुम के अंदर फिर रुसवा किया जाएगा, उनको तकलीफ दी जाएगी। लेकिन जो अपने होते हैं, जो कम से कम जुबान से तो कलमा पढ़ रहे हैं ना कि हाँ अल्लाह हमारा एक है, हम अल्लाह वाले हैं, हम अल्लाह के रसूल के मानने वाले हैं, लेकिन फिर भी जो है वो हर काम जो है वो अल्लाह के खिलाफ करें, हर काम रसूल की सुन्नत के खिलाफ करें, ठीक है ना, तो उनको जो है ना वो फौरन चपत लगाई जाती है ना, उनको फौरन उनकी इसलाह की जाती है कि भाई क्या किधर भागे चले जा रहे हो तुम, राइट, तुम तो कुरान वाले लोग हो, तुम्हारे पास तो मेरा कुरान है, मेरा रसूल है, तुम्हारे पास तो मेरे रसूल की सुन्नतें मौजूद हैं, मेरे दीन के उलमा मौजूद हैं, क्यों क्यों नहीं मानते हो तुम, इधर आओ वापस। तो इस तरीके से जो है ना फिर तकलीफों और आजमाइशों के अंदर मुब्तला करके अल्लाह ताला लोगों को वापस भी आने का मौका दे रहे होते हैं। अब अगर वो फिर भी ना आए तो वो उनकी मर्जी है, फिर अजाब आता है दुनिया के अंदर भी और आखिरत के अंदर भी। ठीक है, तो ये है सिंपल सा मामला। इन इंडिया दीज डेज ऑल पुअर मुस्लिम्स आर सफरिंग, नो फूड, नो हॉस्पिटल प्रोवाइडेड देम, मैसेजेस आर कमिंग। तो अपनी हरकतों को दुरुस्त करें ना, इंडिया में नेकियां और परहेजगारियों की जिंदगी गुजार रहे सारे के सारे। क्या 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 किया है हमने अल्लाह के कुरान के साथ, ये जो है ना, ये जो अल्लाह ताला के कुरान, अल्लाह के नबी जो फरमा रहे हैं ना कि या कौम या रब्बी इन न कौम तहलो हाजर कुराना महजूरा, तो ये क्या इंडिया के मुसलमानों पे पूरा नहीं उतरता, पाकिस्तान के मुसलमानों पे पूरा नहीं उतरता, ये जो भूख से मर रहे हैं, ये पाकिस्तान के भी तो मुसलमान है ना, और जो जुल्लत और रुसवाई के जो हम शिकार हो रहे हैं, खाली भूख से मरना इज नॉट द प्रॉब्लम ना, और भी तो बे इंतहा प्रॉब्लम है ना, कितनी जलील और रुसवा होकर के हम जिंदगी गुजार रहे हैं इस वक्त। تو ہم نے کیا کیا ہے؟ ہم نے اللہ کے قرآن کے ساتھ نہیں کیا یہ جو ذلت و رسوائی والا برتاؤ ہم نے کیا نہیں رکھا ہوا اللہ کے قرآن کے ساتھ، اللہ کے دین کے ساتھ؟ کیا کرتے ہیں، کیا کرتے ہیں ہم؟ ہندوؤں کے کلچر کے مطابق زندگی گزارتے ہیں، دین کا ہمیں کچھ پتہ نہیں ہوتا، گھروں کے اندر جو ہے وہ دھجیاں بکھیری جا رہی ہوتی ہیں قرآن احکام کی، دھجیاں بکھیری جا رہی ہوتی ہیں۔ تو اللہ تعالیٰ کوئی کیا نعوذ باللہ کوئی چھوٹا سے بچہ ہے کہ جس کے ساتھ جو ہے آپ اس قسم کا کھیل کر رہے ہوتے ہیں، اور پھر آپ کے ساتھ کچھ بھی نہیں ہوگا اس کے بعد؟ پھر کیا ہے یہ ہماری، یہ چیزیں ہمیں نظر نہیں آتی، یہ چیزیں ہمیں سنائی نہیں دیتی کہ ہم کیا کرتے ہیں اللہ کے قرآن کے ساتھ، اللہ کے نبی کے ساتھ؟ آپ ہی کے انڈیا کے ایک عالم تھے، ہیں الحمدللہ، اللہ تعالیٰ ان کو برکتوں والی زندگی عطا فرمائے، انہوں نے ایک بڑی زبردست بات کہی تھی، آج سے کوئی تقریباً 18-20 سال پہلے میں نے ان کی بات سنی تھی، ٹھیک ہے، شکاگو کے اندر ہی۔ فرمایا تھا کہ اللہ کو اپنے محبوب علیہ الصلوۃ والسلام کے ساتھ اتنی محبت ہے، اتنی محبت ہے کہ اگر ان کی ایک سنت چھوڑنے کے اوپر، ان کی ایک سنت کو ترک کر دینے کے اوپر، اللہ تعالیٰ تمام مسلمانوں کو گاجر مولی کی طرح بھی ذبح کروا دے نا تو بھی حق ادا نہیں ہوتا۔ گاجر مولی کی طرح تمام مسلمانوں کو ذبح کروا دیں اللہ تعالیٰ اپنے حبیب کی ایک سنت کو چھوڑنے کے اوپر نا، تو بھی اللہ تعالیٰ کو حق پہنچتا ہے عبادت کرنے کا، ٹھیک ہے۔ ہم نے سمجھ کیا رکھا ہے اللہ تعالیٰ کو، ہم نے اللہ کے رسول کو سمجھ کیا رکھا ہوا ہے، ایسے ہی آپ جو من مرضی میں آئے ان کے ساتھ کرتے پھریں گے اور آپ کے ساتھ کچھ بھی نہیں ہوگا، ایسا نہیں ہو سکتا، ٹھیک ہے۔ تو اپنے گناہوں کو چھوڑنے کی ضرورت ہے، اپنی عادتوں کو چینج کرنے کی ضرورت ہے، اللہ تعالیٰ سے کم از کم جو ہے نا وہ رو رو کر کے معافی مانگنے کی ضرورت ہے، ٹھیک ہے۔ نام کے مسلمان ہیں، وہ جو سب سے بڑا اس وقت دنیا کے اندر وہ بنا ہوا ہے نا، کیا کیا نام ہے اس کا، ایکس مسلمز، یعنی جو ماضی کے مسلمان تھے اب مرتد ہو چکے ہیں، اور پوری دنیا کے اندر جو ہے وہ ترویج کر رہے ہیں اس کی، ایکس مسلم، اسلام کو چھوڑو، اس سے باہر نکلو تم لوگ۔ پتہ ہے کیا نام ہے اس بندے کا، پتہ ہے کیا نام ہے ایکس مسلمز کے لیڈر کا، جو ان کا کیا نام ہے، ڈائریکٹر ہے، کیا ہے ان کا، پتہ ہے کیا نام ہے اس بندے کا؟ محمد۔ ایکس مسلمز کا جو لیڈر ہے نا، اس کا نام ہے محمد، صحیح ہے۔ تو نام کا کیا ہے، وہ نام کا مسلمان نہیں ہے کیا؟ سب سے بہترین نام رکھا ہوا ہے اس کا، اس کے والدین نے، لیکن حرکتیں کیا کر رہا ہے؟ تو بھائی انڈیا میں ہو یا پاکستان میں ہو یا عرب ملک میں ہو، نام کے مسلمان ہونے سے کیا ہوتا ہے، کام کے مسلمان جب تک نہیں بنیں گے تو۔ اللہ تعالیٰ نے تو عزت رکھی بھی ہے نا، اللہ کے لیے ہے عزت، اللہ کے رسول کے لیے ہے عزت، اور ایمان والوں کے لیے ہے عزت، ایمان والے بنیں گے تو عزت ملے گی نا، ٹھیک ہے۔ تو ٹائم ہمارا اوور ہو چکا ہے، کل تو انشاءاللہ زکوٰۃ کی کلاس ہوگی، اس کے بعد انشاءاللہ یہ جو انبیاء آیات ہیں ان کے سلسلے اور رشی وغیرہ بڑھیں گے۔ وآخر دعوانا